यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीय राष्ट्रपति सी चिनफिन बीच भेटवार्ता। नेपाल र चीनबीच विभिन्न 9 विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। इजरायलद्वारा लेबनानमा गरिएको पछिल्लो मोर्टार आक्रमणमा कम्तीमा 10 मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा चितवन राइनोजको लगातार दोस्रो जित। विराटनगर किङ्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत। समाचार अब विस्तारमा। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले चीन सरकारले नेपाललाई 500 मिलियन आरएमबी करिब 9 अर्ब अनुदान सहयोग दिने घोषणा गर्नुभयो। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीच अत्यन्त सौहार्दपूर्ण रूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो। भेटमा राष्ट्रपति सीले नेपाली वस्तु चीनिया बजारमा आयात गर्न र चीनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउनुहुँदै आपसी सम्बन्धको मूल आधार सार्वजनिक सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरीबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुहुँदै आर्थिक विकासका क्षेत्रमा मित्र राष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षको अवसरमा सन् 2025 नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो। जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री ओली आफ्ना चीनिया समकक्षी ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 भ्रमणका क्रममा हिजो अपराह बेजिङ पुग्नु भएको हो। यसैबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्धन प्राविधिक सहयोग आदान प्रदान लगायत विभिन्न 9 विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्र र समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छयाङ बीच ग्रेट हल अफ पीपलमा द्विपक्षीय भेटवार्तापछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो।
सम्माननीय प्रधानमन्त्री र चीनका महामहिम प्रधानमन्त्री ली छियाङको बीचमा अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। यो वार्तामा द्विपक्षीय हितका विविध विषयहरूमा विस्तृत रूपमा छलफल भएको छ। खास गरी कनेक्टिभिटी, इन्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिज्म, इन्भेस्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्ट्स, डिजास्टर म्यानेजमेन्ट, पिपुल टू पिपुल कन्ट्याक्ट, पोभर्टी इलिभिएसन लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ। यो द्विपक्षीय वार्ताले नेपाल र चीन बीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको भन्ने लागेको छ। द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीनका बीचमा 9 महत्वपूर्ण सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ। टोखा छहरे सुरुङ मार्ग सम्बन्धी पत्रको आदान प्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान, थर्मल्ली प्रोसेस्ड बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान, स्वयंसेवी चिनिया भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन चाइना मिडिया ग्रुप बीच संचार प्रविधि सम्बन्धी समझदारी।
वार्ता अघि प्रधानमन्त्री ओलीलाई चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर प्रस्तुत गरेको थियो। यसैबीच चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनिया कम्युनिष्ट पार्टी सीपीसीका स्थायी कमिटी अध्यक्ष झाओ लेजी बीच पनि भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो। साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी एमाले र सीपीसीका गतिविधि एवं राजनीतिक आदान प्रदान बारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीनिया जनक्रान्तिका शहीद स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज बेजिङको तियानमेन स्क्वायर स्थित चीनिया जनक्रान्तिका शहीदहरूको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकको धार्मिक पर्यटन प्रवर्धनमा विश्व प्रसिद्ध गढीमाई मेलाले छुट्टै पहिचान बनाएको हुँदा यसलाई थप व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। बारा जिल्लाको बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मेलाको स्थलगत अवलोकन तथा गढीमाईको दर्शनका लागि आज गढीमाई पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले गढीमाई मेलाले विश्वमै नेपालको धार्मिक पर्यटनमा छुट्टै पहिचान बनाएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालको सूचना प्रविधि आईटी क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। संचार मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज काठमाडौँमा आयोजना गरेको डिजिटल सेफ्टी समिटमा मन्त्री गुरूङले नेपालमा लगानीको सुरक्षा रहेको तथा आईटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आह्वान गर्नुभएको हो। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको किर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केघाट गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका 9 वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै गैराती मतपरिणाम सार्वजनिक भएको हो। मतपरिणाम अनुसार कांग्रेसले किर्तिपुरको प्रमुख सहित 16 वडाध्यक्षमा जित हासिल गरेको छ। यसैगरी एमाले 1 गाउँपालिका अध्यक्ष, 2 गाउँपालिका उपाध्यक्ष र 5 वडामा विजय भएको छ। माओवादी केन्द्रले 1 गाउँपालिका अध्यक्ष, 2 गाउँपालिका उपाध्यक्ष र 1 नगरपालिका उपाध्यक्ष सहित 7 वडामा जित हासिल गरेको छ। उपनिर्वाचनमा जसपा नेपाल 2, एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी 1-1 स्थानमा विजयी हुँदा 1 स्वतन्त्र उम्मेद्वारले पनि वडाध्यक्षमा स्थान बनाउनु भएको छ। नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका एजेण्डा र अघि बढ़ाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको जनाएको छ। उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय मानवाधिकार आयोगले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस अवसरमा राष्ट्रपति पौडेलले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई 24 घण्टे बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ। लैनचौर स्थित उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले आज गर्नुभएको भेटमा उपराष्ट्रपति यादवले कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। सन् 1992 विश्वभर यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले यस वर्षको नारा समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार भन्ने तय गरेको छ। नेपालमा पनि समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैर सरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवस मूल समारोह समितिले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अपाङ्गता सम्बन्धी प्राप्त अधिकारको संरक्षण थप अधिकार प्राप्तिका निम्ति सबैलाई अनुरोध गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाइ हासिल हुने बताउनु भएको छ। काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्य कलाहरूको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई र मोर्टार आक्रमणले युद्धविराम नै समाप्त हुनेमा हिजबुल्लाहले चिन्ता व्यक्त गरेको छ। दक्षिणी लेबनानका गाउँहरूमा भएको पछिल्लो इजरायली आक्रमणमा 10 जनाको मृत्यु भएको छ। इजरायलले युद्धविरामकै समयमा आतंकवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भारतको भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल बीच द्विपक्षीय हितका विषयमा मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग नेपालमा उत्पादित सिमेन्ट, प्लाइवुड, जुत्ता लगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्डको सहजीकरणका लागि आग्रह गर्नुभयो। नेपालको पारवहन तथा व्यापार सहजीकरणका विषयमा पनि भेटवार्ताका क्रममा छलफल भएको र छिट्टै पारवहन संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो। त्यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिव स्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने विषयमा पनि सहमति भएको छ। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एसिया प्रशान्त क्षेत्रका देशको 11 वार्षिक बैठक काठमाडौँमा शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जालमा 23 सदस्य देश मध्ये बैठकमा 19 देशका 55 प्रतिनिधिको सहभागिता रहेको छ। 3 दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था आवश्यक पर्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ।
अब खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा मंगलबार भएको खेलमा चितवन राइनोसले पोखरा एभेन्जर्सलाई 87 रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गर्यो। चितवनले दिएको 162 रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो। चितवनलाई जित दिलाउन सहेल तनवीर, रिजन ढकाल र लुक बेन्किन्सले समान 3-3 विकेट लिए। 1 विकेट दीपक बोहराको नाममा रह्यो। पोखराले खेलको 3.2 ओभरमै 6 विकेट घुमाउँदै 7 रन मात्र बनाउन सक्यो। पोखराले केही सम्हाल्ने प्रयास गरे पनि 13.2 ओभरमा 74 रनमै अल आउट भयो। मार्क्स क्रिजले 17 र नारायण जोशीले 30 रन बनाउँदै केही योगदान दिए। बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 161 रन बनाएको थियो। चितवनका लागि रवि भोपालले उत्कृष्ट अर्धशतक प्रहार गर्दै 51 रन बनाए। कप्तान कुशल मल्लले 38, लुक भेन्किस्टाइलले 16 र हसन साखीले 14 रनको योगदान दिए।
अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनिया राष्ट्रपति सी चिनफिन बीच भेटवार्ता, नेपाल र चीनबीच विभिन्न 9 विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर, स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना, इजरायलद्वारा लेबनानमा गरिएको पछिल्लो मोर्टार आक्रमणमा कम्तीमा 10 मृत्यु र नेपाल प्रिमियर लीग क्रिकेटमा चितवन राइनोजको लगातार 2 जित, विराटनगर किङ्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत। हवस् त, राति 9 समाचार सकियो, 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।